अगली टिप क्या है? काफिरों में भी दरजात है। सदर जॉर्ज बुश की डायरी सा एक सफा है, आगे का सफर इसका टॉपिक है। इसमें लिखते हैं कि उन्होंने सोवियत यूनियन के सदर बर जनीफ के जनाजे में मास्को में शिरकत की। जॉर्ज बुश का कहना है कि मैंने इस जनाजे को तीरो तारीख और मनहूस देखा, इसमें ईमान रूह और हरारत कुछ भी न था। देखिए, जो इंसानियत पे जुल्म तोड़ेगा ना, उसके बारे में बाद में कुछ ऐसी ही खबरें आएंगी। अल्लाह हमें जुल्म और बर्बरियत से बचाए। बुश ईसाई है, रूसी मुलहदीन थे, इसलिए बुश के तासुरात ये रहे, यानी उनके ख्याल में तो वो दीन से निकला हुआ था ना। कुरान ने इनके बारे में कहा, तुम पाओगे कि ईमान वालों से करीब तर ईसाई हैं। जी बिल्कुल, आखिरी आयतें छठे पारे की। मामला असल में दाखली एहसास का है। अगर बुश दीने हक इस्लाम को जानता तो इसका तासुर और गहरा होता। जी यानी वो तो ईसाइयत, जो कि फिर भी दीन इस्लाम से करीब है, उस पर होते हुए ये कमेंट दे रहा है, तो अगर बुश खुद मुसलमान होता तो कितनी तकलीफ ना महसूस करता उस शख्स के बारे में जो ईमान के बगैर मुलहद होकर दुनिया से चला गया। जो लोग इस्लाम के अलावा दीन चाहेंगे, वो इनसे कबूल ना किया जाएगा और आखिरत में वो खसारे में रहेंगे। ये भी एक बड़ी बात है। देखिए, नोट कौन सा कबूल होता है? असली। नकली नोट लेकर बाजार में जाएं तो क्या सिर्फ कबूल नहीं होता? नहीं, अगर आप उसके बनाने वाले हों या कुछ भी हों तो फिर क्या होगा? सोचिए तो सही जरा आप। फिर तो अल्लाह अकबर ही कह सकते हैं, और इससे ज्यादा तो क्या कहा जाए। तो याद रखिएगा कि जितना ज्यादा इंसान किसी भी चीज में हक के करीब रहता है, खैर होती है। शेखुल इस्लाम इब्ने तैमिया से एक बार बिताइची की गुफ्तगू हुई। ये एक मुनहरिफ और गुमराह सूफी गिरोह है, यानी किसी भी गिरोह के नुमाइंदे थे। इस अकीदे के हामिल शख्स ने इब्ने तैमिया से कहा, आखिर क्या बात है कि हम तुम्हारे यानी अहले सुन्नत के पास आते हैं तो हमारी करामतें खत्म हो जाती हैं, लेकिन जब हम मुगल तातारी काफिरों के पास जाते हैं तो हमारी करामत जाहिर हो जाती है। समझिएगा, आज भी कुछ लोग जो ये अकीदा रखते हैं ना, जी जिन्नात हैं और असर है और फुला फुला, तो कोई अहले तौहीद उनके सामने चला जाए ना तो उनकी दाल नहीं गलती। ये तो आज भी देखा गया। फिर वो कहेंगे, ये देखो तुम्हें नजर आ रहा है, ये महसूस करो, ये वो, कहते कुछ नहीं कुछ नहीं, कहते चल भाग जा, तू तो वहाबी और तू तो फुला है। तो इसी तरह इब्ने तैमिया के दौर में इस बातिल अकीदे का बड़ा रिवाज था जिसका जिक्र हो रहा है। तो उन्होंने कहा कि तातारियों के काफिरों पर जाते हैं तो हमारे जिन्नात और हमारी ये चीजें बहुत काम करती हैं, तो तुम्हारे पास आए तो क्यों नहीं करामत होती? सुनिएगा इब्ने तैमिया का जुमला। जवाब में इब्ने तैमिया रहमतुल्लाह ने कहा, तुम्हारी हमारी और तातारियों की मिसाल तुम नहीं जानते। हम तो सफेद घोड़े हैं, तुम चितकबरे, यानी थोड़े काले थोड़े सफेद, और तातारी तो काले स्याह हैं। चितकबरा कालों के बीच में जाए तो वो बिल्कुल सफेद मालूम होगा, लेकिन जब सफेदों के दरमियान आएगा तो काला सा लगेगा। बात बड़ी गहरी है, अगर आपको समझ आ गई। और बात यह कि तुम्हारे पास कुछ ना कुछ रोशनी है, अगर तुम अहले कुफर में जाओ तो ये नूर जाहिर हो जाएगा, लेकिन हमारे पास बड़ा और बरतर नूर है, कुरान और सुन्नत का नूर। हमारे पास आओगे तो तुम्हारी तारीकी और स्याही जाहिर हो जाएगी। हमारी तुम्हारी और तातारियों की मिसाल भी ऐसी ही है। अल्लाह ताला तो कहते हैं ना, यौमा इब्यद्दत वुजूहुहुम, सूरत आल इमरान में ये बात आती है कि वो लोग जिनके चेहरे उजले होंगे, वो अल्लाह की रहमत में होंगे जिसमें वो हमेशा हमेश रहेंगे। काफिरों में भी दरजात है। एक पूरा काफिर है जो ब्लैक है, एक आधा काला सफेद चितकबरा है, कुछ कुफर कुछ इस्लाम, और हमें क्या बनना है? पूरा गोरा, यानी पूरा सफेद इस्लाम वाला, पूरे दिल से ईमान लाने वाला। फिर आप देखिए कि यहूद इस्लाम दुश्मनी में भड़े हुए थे। अल्लाह के नबी की साल हर साल की मेहनत के बावजूद सिर्फ चंद यहूद मुसलमान हुए, जबकि नसारा के बारे में कहा गया कि ये बुग़्ज़ और अदावत में यहूद से कम है, यानी रिवर्ट लोगों में, या तो मक्का और अरब के लोकल लोग थे जिसको आज आप बुतपरस्त कह सकते हैं, और या फिर ईसाई थे। यहूद में से बहुत कम लोग मुसलमान हुए थे। काफिरों में भी दरजात होते हैं, इनके अच्छे अखलाक और नेकी के कामों का अजर इनको दुनिया में ही दिया जाता है। यानी बाज़ जब हम कहते हैं कि इतना अदल है, इतना इंसाफ, इतनी सफाई, तो फिक्र ना कीजिए, رب کسی کا ضائع نہیں کرے گا، ان کو دنیا میں بہت ساری خیر دے دیتا ہے۔ اس کے ساتھ ساتھ عبداللہ بن عمر سے ایک روایت ہے کہ اللہ کے ہاں بہترین دوست وہ ہیں جو اپنے دوست کے نزدیک بہترین ہیں، اور اللہ کے ہاں بہترین پڑوسی وہ ہے جو اپنے پڑوسی کے لیے بہترین ہے۔ اللہ ہمیں ان دونوں میں شامل کر دے۔ یہ سلسلہ صحیحہ کی روایت ہے 333۔ تو اللہ تعالیٰ ہمیں سچے ایمان کی قدر کی توفیق دے۔ اگلا ٹاپک ہے فولادی ارادہ۔ فولاد کیا ہوتا ہے؟ لوہا، لوہے سے بھی اوپر مضبوط چیز۔ اور ارادے تو ارادے ہیں، ہمارے ارادے بڑے کچے ہیں، شیشے کے ہیں شاید یا پلاسٹک کے ہیں، چھوٹی چھوٹی بات پہ بدلتے ہیں۔ اس کے برعکس ایک مومن کا ارادہ فولادی ارادہ ہوتا ہے۔ عالم اسلام کا ایک مسلمان طالب علم عالم مغرب میں خاص طور پر لندن پڑھنے کے لیے گیا۔ طالب علم دیندار اور نمازی تھا، روز صبح اٹھ کر ٹھنڈے پانی سے وضو کرتا اور نماز پڑھتا۔ گھر کی ایک بڑھیا روز اسے پابندی سے ایسا کرتے دیکھتی، کچھ دنوں کے بعد اسے رہا نہ گیا تو اس نے پوچھ لیا کہ تم یہ روز اتنے سویرے کیا کرتے ہو؟ اس نے جواب دیا، میرے اللہ نے مجھے ایسا کرنے کا حکم دیا۔ کہنے لگی، وہ تو ٹھیک ہے، لیکن یہاں کی زمستانی فضا میں تم اپنی عبادت مؤخر کر سکتے ہو، پوری نیند لے کر پڑھ لیا کرو۔ اس نے کہا، نمازوں کے اوقات متعین ہیں، میں تاخیر سے پڑھوں گا تو قبول نہ ہوگی۔ بڑھیا نے اپنا سر ہلا کر کہا، کیا فولادی ارادہ ہے، اس سے تو لوہا بھی ٹوٹ جائے۔ ایسا سچا مومن دوسروں کو بھی ہلا جاتا ہے، اللہ ہمیں ایسا بنا دے۔ زمستانی ہوا میں گرچہ تھی شمشیر کی تیزی، نہ چھوٹے مجھ سے لندن میں بھی آداب سحر خیزی۔ اب جو لندن میں ہے ان کے لیے تو پھر اور بھی فکر کی بات ہے اس شعر کو سن کے۔ اپنے لیے ہمارے ارادے کتنی جلدی بدل جاتے ہیں، کچے ارادوں کے ساتھ جیتے ہیں۔ یہ بات میں نے اس لیے کہی کہ میں بھی لندن میں ہوں اس وقت، ورنہ شاید میں کبھی نہ کہتی۔ تو اپنے آپ کو ٹٹولیے، ہم کہاں کھڑے ہیں؟ اللہ تعالیٰ نے ارشاد فرمایا، کچھ ایسے لوگ ہیں جنہیں اللہ کی یاد سے کوئی تجارت اور خرید و فروخت نہیں روک سکتی، نہ نماز سے غافل کرتی ہے۔ اللہ اکبر، اللہ میں ایسوں میں بنا دے۔ سورت نور میں اللہ نے اپنے نور کی باتیں کر کے ایسے لوگوں کا ذکر کیا ہے کہ یہ دل ہے نور والے، ان کے دل روشن ہے، اور جس کا دل روشن ہے اس کے دل میں ڈپریشن نہیں آتا۔ یہ ایمانی ارادہ قوت یقین اور توحید کے غلبے کی بات ہے۔ یہی ارادہ تھا جس نے لمحہ بھر میں فرعون کے ساحروں کو بدل دیا۔ پہلے وہ ذلیل تھے، جیسے ہی ایمان لائے فوراً موسیٰ و فرعون کے بیچ عالمی مارکے میں حق کے ساتھ تھی اور فریق بن گیا اور اعلان کر دیا، فرعون ہمیں رب تعالیٰ نے جو روشنی دی ہے یا جو روشن دلیل دی ہے اس پر اور اللہ پر تجھے ترجیح نہیں دے سکتے، لہٰذا تجھے جو کچھ کرنا ہو وہ کر لے۔ یہ ایسا چیلنج تھا جسے فرعون نے سنا ہی نہ تھا، یعنی فرعون اور وہ ایسی بات سنے، اس بیچارے نے کبھی سنی بھی تو نہیں تھی نا باتیں ایسی، کیونکہ ایسے لوگوں کے پاس بڑے چمچے ہوتے ہیں جو اس کو دیکھ کر خوش کرتے رہتے ہیں، اس کی تعریفیں کر کر کے چاہے جھوٹی ہی سہی۔ تو اس کو تو یہ جملہ سننے کی عادت ہی نہ تھی۔ اس کایا پلٹ پر پورا دربار سکتے میں رہ گیا۔ اس ملحد اور جبار کو کلمہ حق سنا دیا گیا، بڑی بات تھی۔ فرعون کی تو انا پہ چوٹ پڑ گئی تھی اپنے ہی بندوں کے پلٹنے کے اوپر اور ان کی زبان سے حق کا کلمہ سننے پہ۔ حبیب بن زید رضی اللہ عنہ مسلمہ کے پاس اسے توحید کی دعوت دینے گئے تھے۔ اس نے ان کے ٹکڑے ٹکڑے کاٹ کر مارنا شروع کیا، لیکن تلوار سے جسم کٹتا رہا، نہ اف کی نہ چلائے، حتیٰ کہ جان آفرین کے سپرد کر دی۔ از اٹ پاسبل؟ یس اٹس پاسبل۔ کب؟ جیسے ہاسپٹلس میں ہو رہا ہے آج بھی۔ آپ دیکھیں آپریشن تھیٹر میں ٹانگ کاٹنا تو بڑی دور کی بات ہے، انگلی کاٹنی پڑ جائے تو بے ہوش کرتے ہیں۔ سب کچھ ہو رہا ہوتا ہے مریض کے ساتھ، لیکن اس کو خبر نہیں ہوتی، وہ بے ہوش کر دیا جاتا ہے۔ بس سچا ایمان آپ کے ہوش گم کر دیتا ہے، اور جو تکلیف، جو آزمائش، جو قربانی اللہ کے رستے میں آتی ہے نا، بس اس قربانی کے اوپر بندے کو جو لذت ملتی ہے کہ میں اللہ کے راستے کی قربانی دے رہا ہوں، یہ اللہ کے لیے میری یہ چیز ہے، بس پھر وہ نم ہو جاتا ہے باڈی پارٹ۔ دو عالم سے کرتی ہے بیگانہ دل کو، عجب چیز ہے لذت آشنائی۔ تو یاد رکھیے، تلوار سے جسم کٹتا ہے، روح نہیں کٹتی، اور یہاں تک کہ جان دی، کیونکہ شہیدوں کے لیے ان کے رب کے پاس بڑا اجر اور نور ہے۔ اللہ نے تو ایسے لوگوں کو مردہ کہا ہی نہیں۔ حبیب بن عدی کو یا حبیب، دونوں طرح سے ان کا نام آتا ہے، حبیب بن عدی کو سولی کے پھندے پر چڑھا دیا گیا، خوشی خوشی یہ شعر پڑھتے ہوئے شہید ہو گئے. ولست ابالی ہی نہ اقتل مسلمہ علائیں جم بکا نف اللہ مسریہ. ایمان کی حالت میں قتل کیا جا رہا ہوں تو کیا پرواہ کہ کس پہلو پر موت آئے. جی اللہ اکبر، اللہ ہمیں ایسا بنا دے، اس کے رستے میں کام کرتے وقت، اس کے دین کے لیے کچھ کرتے وقت ہمارے ارادے فولادی ارادے بن جائے. یاد رکھیے فولاد کے اوپر بنیاد پڑتی ہے، فولادوں کی بجائے اگر شیشے کی بنیادیں پڑ جائیں تو ایک ایک قدم پہ وہ عمارت گرتی ہے. اسی طرح جب ہم اپنے دین کے، اپنے نام، اپنے کام کے ساتھ مخلص ہونے کے باوجود بھی جمتے نہیں ہیں نا، تو اس کے اندر ہمارے ارادوں کی کمزوریاں آتی ہیں. چھوٹی چھوٹی چیز دیکھ ارادہ بدل جاتا ہے. جاب مل گئی، ارادہ بدل گیا پڑھنے کا، پڑھانے کا، سیکھنے کا، سکھانے کا. اور یہ ہوا تو وہ ہر ایک سوچ لے مجھے تو کچھ بھی کہنے کی ضرورت نہیں. کیا ارادے، کیا ہمارے پلان ہوتے ہیں، ہم کیا کیا سوچ کے گھر سے نکلتے ہیں. ہمارے تو ارادے رستے میں بدل جاتے ہیں، ہم گھر سے نکلتے کچھ اور کرنے، راستہ بدل کر، ارادہ بدلا، کچھ اور کرا کے آتے ہیں. گھر والے کہتے کیا ہوا، کہتے ارے وہ تو رستے میں ارادہ ہی بدل گیا، وہ ادھر جا رہی تھی، پھر میں نے کہا پہلے ادھر چلی جو، پھر ادھر گئی، پھر میں اسٹک ہو گئی. تو یہ جو ڈھل مل یقین لوگ ہیں، اللہ تعالیٰ ان کے ساتھ وہ باتیں نہیں کرتا جو فولادی ارادوں والوں کے ساتھ کرتے ہیں. سب سے بڑی مثال انبیاء کرام لے لیجئے. تمام انبیاء کو ان کی قوموں نے جھٹلایا، ان پر الزامات لگائے، قتل کی دھمکیاں دیں، مگر وہ اپنے مشن پر ڈٹے رہے. صحابہ کرام کو لے لیجئے، چلیے اول اسلام لانے والے صحابہ صبر اور استقامت کے مینار تھے، ہر قسم کے ظلم کو صبر سے برداشت کیا. اور جتنے بھی کامیاب لوگ ہیں دنیا میں، یاد رکھیے ان کے پیچھے ان تھک محنت اور فولادی عزم شامل ہے. معذرت کے ساتھ کہوں گی آج ہمارے عزم فولادی نہیں رہے. ہم بڑے لوبریکیٹڈ سے، بڑے فلیکسیبل رہ کر دین کو لینا اور دینا چاہتے ہیں. ہمیں ایسے لگتا ہے کہ نہ چوٹ پڑے، نہ کوئی زخم آئے، اور نہ کوئی پھٹکڑی لگے، اور رنگ بھی چوکھا آئے. بڑے ہمارے بڑوں کے محاورے ہیں نا کہ رنگ چوکھا چاہتے ہیں لیکن کچوکھے نہیں لگوانا چاہتے رنگ والے پانی میں. تو علامہ اقبال کے وہ اشعار اس موقع پہ اپنے اوپر لے لیجئے کہ یقین محکم عمل پہ ہم محبت فاتح عالم، جہاد زندگانی میں یہ ہیں مردوں کی شمشیریں. جب تک آپ کو اپنے مقصد کا یقین محکم نہیں ہے کہ یہ کام کرنا ہے، یہ ہونا ہے، یہ ہوگا، یہ اللہ کا فیصلہ ہے، میں اللہ کا فیصلہ مانتی ہوں، اللہ بھی میری بات ماننے گا، اس یقین پہ گھر سے نہیں نکلتے. اور پھر عمل پہ اہم کرنا پڑتا، مستقل کام، رمضان میں بھی تو، غیر رمضان میں بھی، صبح میں بھی تو، شام میں بھی، رات میں بھی تو، دن میں، گرمی میں، بہار میں، خزاں میں، فور سیزنز 24/7 ایک ہی کام، عمل پہ اہم. رنگ بدل جاتے ہیں، نوعیت بدل جاتی ہے، لیکن عمل نہیں بدلتا. اور تیسری خوبی جس میں ہو، محبت دینے اور لینے کی، محبت دیجئے، فاتح عالم بن جائیں گے. یو آر فاتح عالم. فاتح عالم کیا آج ہمارے معاشرے میں معروف شخص؟ سوچئے سکندر اعظم، فاتح فلاں، جو دلوں کو فتح کرے وہ ہے فاتح زمانہ. زمینوں کو فتح کرنا کیا مشکل ہے، گن پوائنٹ پہ کر لے، راکٹ پوائنٹ پہ کر لے، لانچر پہ کر لے، F-16 دکھا کر لے، زمینوں کو لینے میں کیا بڑائی ہے. پہلے بھی تھی، اسی میں اگر آپ کی اور بھی کچھ مربع میل چلے گئے تو کیا ملا. یہ پوچھئے آپ لوگوں کے دلوں میں بھی رہتے ہیں. کسی نے کہا کہ رہنے کے لیے سب سے اچھی جگہ کون سی ہے. شاید ان کا سوال تھا کہ اس شہر میں آیا ہوں، کدھر رہوں، کیا علاقہ اچھا ہے. تو وہ جو بزرگ تھے انہوں نے کہا رہنے کی جگہ تو سب سے پیاری دل ہے. اب آپ سے پوچھئے میں کس کس کے دل میں رہتی ہوں. اللہ کرے کہ آپ کی اولاد فرما بردار ہو تو آپ پورے یقین سے کہہ سکتے ہیں میں اپنے بچوں کے دل میں ہوں. اللہ کرے شوہر آپ سے خوش ہوں، آپ کہہ دیں کہ میں اپنے شوہر کے دل میں ہوں. سب کو اس کا بھی یقین نہیں ہے. اور وہ لوگ جو لاکھوں کروڑوں لوگوں کے دلوں میں رہیں، یہ ان کی بات ہے. فولادی ارادے والے لوگوں کے دلوں میں رہتے ہیں، ان کے جانے کے بعد ان کے تذکرے ان کی زندگی سے زیادہ ہوتے ہیں، ان سے خیر اور فائدہ ان کے بعد زیادہ لیا جاتا ہے. ان کی زندگی میں تو لوگ کہتے اٹس اوکے، اب کتنا، کب تک، ہاؤ لانگ، بس کافی ہو گیا، اب تو ہمیں اس سے بھی زیادہ آ گیا. کتنی کو دیر ہم فائدہ لینا چاہتے ہیں اپنے استادوں سے، کبھی آپ نے سوچا؟ बस जैसे बच्चा जब करवट नहीं पलट सकता तो माँ सीधा करना सिखाती है, और बता नहीं सकता पेट में दर्द है तो माँ बेचारी इलाज करती, फिर जरा पाँव लगते हैं वो माँ की गोद में नहीं टिकता, माँ खिलाती है वो कहते मैं खुद खाऊंगा, ये इंसान खुलकर इंसान वजूल, इंसान बड़ा जल्दबाज है। और एक दिन आता कि माँ तरसने को रह जाती है, उसकी नजरें दरवाजे पे लगी रहती है, बच्चा घर ही नहीं आता, फिर वो कहते हैं कि आप खुश रहें, हम साल में एक दिन आएंगे, आपको एक बड़ा प्यारा कप देकर जाएंगे मदर डे का। इंसान की तबीयत में ये है, ऐसे लोग फिर खुद मुख्तार होने, वो कहते वी आर एट आवर ओन, हम कब तक अपने माँ बाप की नसीहतें सुने, तब तक सुने जब तक आप उनकी दुआएं लेना चाहते हैं, दुआओं का हिस्सा कट जाए या कम हो जाए, यकीनी बात है कम हो जाता है उन औलादों के लिए जो लेने वाले नहीं बनते। माँ बाप के पास कोई बच्चा होता है ना, या अक्सर कह लीजिए कि माँ बाप किसी एक बच्चे के पास होते हैं बुढ़ापे में, कोई अमेरिका में तो कोई अफ्रीका में तो कोई चाइना में है, वो तो बस हफ्ते में एक दो बार बात करते होंगे ना, वो जो छोटा पास होता है ना वो दुआएं ले जाता है माँ बाप की, उठते बैठते माँ के सीने से दुआ निकलती है कि अल्लाह तुझे अरशों के भाग लगाए। तो दूर से हाय बाय हेलो बाय करने वाले और बोझ उठाने वाले, और जिहादे जिंदगानी में ये है मर्दों की शमशीरें, ये तीन शमशीरें तीन तलवारें हाथ में रखिए तो फिर देखिए अल्लाह आपसे क्या लेता है। अल्लाह अकबर कबीरा, आगे देखिए अल्लाह की तरफ, कब आता है इंसान सोचिए, मैं इसको कहती हूँ अल्लाह की तरफ, तो इंसान उस वक्त आता है ना जब इंसान को ये यकीन हो जाता है कि मैं अकेला अपने काम नहीं कर सकता। माँ बाप की तरफ भी इंसान अक्सर तभी आता है जब अपनी सारी कोशिशों के बावजूद सारा कारखाना है हस्ती डूबता दिखता है, तो आकर कहते हैं माँ दुआ करना, बाप दुआ करना, वो फिर भी नहीं पीछे होते, वो कहते हैं अच्छा आ गए हो ना तो दुआएं ले जाओ मुझसे। बिल्कुल अल्लाह की तरफ इंसान कब आता है जरा सा सोचिए, जब तारीकी शदीद होती है, बिजली कड़कती है और तुंदो तेज हवा चलती है, तो फितरत जाग पड़ती है। फितरत क्या, वही जो छुपी हुई थी कुफर के और शिर्क और इल्हाद के अंधेरों में, और अलस्तु बि रब्बिकुम का वादा किया हुआ था, वो अंदर की पुकार आती है। कुरान पाक में फरमाइश, कश्ती पर तुंदो तेज आंधी आ गई, हर जगह मौज उठने लगी, और उन्होंने समझ लिया कि बस सब तो घिर गए, तब उन्होंने खलूस दिल से अल्लाह तला से दुआ की, मुखलिसीन लहुद्दीन। लेकिन मुसलमान अपने रब को खुशहाली और तंगहाली हर सूरत में पुकारता है। अगर ऐसा ना होता कि यूनुस तस्बीह करने वालों में से हों, तो वो मछली के पेट में कियामत तक ठहरे रहते, यानी मछली के पेट में यूनुस ने रब को पुकारा तो इससे पहले भी पुकारते थे, तभी तो फरिश्तों को आवाज जानी पहचानी लगी। ज्यादातर लोगों का शेवा यह है कि किसी तंगी और मुसीबत में गिरफ्तार हुए तो लगे अल्लाह के आगे गिड़गिड़ाने और रोने चिल्लाने, जो ही इनका मकसद हासिल हुआ तो इराज करते और मुंह मोड़ लेते हैं। जाहिर है कि अल्लाह ताला की मनाजात को बाजीचा इतफाल नहीं बनाया जा सकता, यानी बच्चों का खेल थोड़ी है ये, ना इसे बहलाया और धोखा दिया जा सकता है जैसे बच्चों को बहला लेते हैं। ये अल्लाह को फरेब देना चाहते हैं और अल्लाह इनको फरेब देगा, युहादिउन अल्लाह वल्लज़ीन आमनू, सूरह बकरा में भी है और इसी तरह से आगे भी है। जो लोग ऐसा करते हैं वो गोया फिरौन की नकल करते हैं, इसके शागिर्द हैं जिसने वक्त गुजरने के बाद ईमान का ऐलान किया तो इससे कहा गया आ लाना, आप ईमान ला रहे हो, पहले तो नाफरमानी करते रहे और फसाद फैलाते रहे। ये कहते हैं कि मैंने सुना है कि जब इराक ने कुवैत पर कब्जा किया तो बीबीसी ने यह खबर नशर की कि इसकी इत्तला पाकर साबिक वजीर आजम बरतानिया मार्गरेट थेचर, जो इस वक्त अमरीकी रियासत कोलोराडो में थी, फौरन ही गिरजे की तरफ भागी और सजदे में गिर गई। जाहिर है कि इस तरह के वाकयात की तौजीह के अलावा और क्या की जा सकती है कि कुफ्रो दलालत के बावजूद मुश्किल औकात में फितरते खुदाबंदी पलट आती है, क्योंकि इंसान इसी फितरत पर पैदा किया गया, जैसा कि हदीस में है कि हर बच्चा तौहीद पर पैदा होता है, इसके माँ बाप इसे यहूदी नसरानी या मजूसी बना देते हैं, तो क्या पता चला कि इंसान रब को उस वक्त पुकारता है, अल्लाह की तरफ उस वक्त आता है जब किसी मुश्किल में पड़ता है। मुसीबत में अक्सरियत अल्लाह को पुकारती है मगर खुशी में नाशुक्री करती है, ये हकीकत है। اللہ تعالیٰ کا انکاری بھی مصیبت میں جانے انجانے اس کو یاد کرتا ہے، اقرار کرنا پڑتا ہے. خوشحالی اور تنگی دونوں میں اللہ کی طرف رجوع ہو یہ مطلوب ہے، یعنی خوشی غم سے آزاد ہو کر ہر وقت رب کا نام پکارو، اس سے محبت کرو. اور سورت فجر کی آیت 15 میں خوشی میں انسانی رویے کی بات ہے، اور 16 میں غم میں دکھ میں انسانی رویے کی بات ہے کہ فام الانسان اذا مبتلاہ ربہ فاکرمہ ونعمہ فیقول ربی اکرمن، اور اس کے برعکس واما اذا مبتلاہ فقدر علیہ رزقہ فیقول ربی اہانن، یعنی انسان کا حال یہ ہے کہ اس کا رب جب اس کو آزمائش میں ڈالتا ہے اور اسے عزت اور نعمت دیتا ہے تو وہ کہتا ہے کہ میرے رب نے مجھے عزت دار بنا دیا. کیا پتہ چلتا ہے کہ آزمائش کی ایک صورت ہے عزت اور نعمت مل جانا. اور جب اس کو آزمائش میں ڈالتا ہے اور اس کا رزق اس پر تنگ کر دیتا ہے تو وہ کہتا ہے کہ میرے رب نے مجھے ذلیل کر دیا. تو نعمت اور آزمائش امتحان کے دو پرچے ہیں. تو آپ کو مجھے اپنے اصل کو پہچاننا ہے. پوچھئے خود سے، آخری بار کب رب کو پکارا تھا؟ خود بخود پتہ لگ جائے گا کہ ہم کہاں کھڑے ہیں.